नमस्कार, दैनिक पत्र पत्रिकाको सघालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2082 साल चैत 12 गते बिहिबार, चैत शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार 26 मार्च 2026, नेपाल सम्बत 1146। आज प्रतिनिधि सभा सदस्यका रूपमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम रहेको छ। सांसदहरूको त्यसैको तयारी पनि अहिले संघीय संसद सचिवालयले गरिरहेको छ। हिजो ज्येष्ठ नागरिकका रूपमा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शपथ ग्रहण गरिसक्नु भएको छ। आज उहाँले अन्य सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। गोर्खापत्र राष्ट्रिय दैनिकले यही प्रसंग लाई अग्रपृष्ठमा प्रकाशित गरेको छ। नवनिर्वाचित सांसदको शपथ आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित 274 सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ। उहाँले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गर्नुभयो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको र चैत 12 गते बिहिबार दिउँसो 2 बजे निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्य सभाकक्ष सिंह दरबारमा शपथ ग्रहण हुने जानकारी दिनुभयो। उहाँले विवरण समावेश गर्नुपर्ने भएकाले शपथ ग्रहण हुनुभन्दा 2 घण्टा अगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरिएको बताउनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 75 सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै पनि समितिको बैठकमा भाग लिनु अघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ। खबर आजको गोर्खापत्र दैनिकमा रहेको छ। साथै गोर्खापत्र दैनिकको यसै पृष्ठमा अन्य 2 समाचार पनि रहेका छन्। मतदानको उत्साह, लोकतन्त्र प्रतिको आस्था समाचार शीर्षक रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा मतदाताले देखाएको अभूतपूर्व सहभागिता लोकतन्त्र प्रतिको अटूट विश्वास भएको बताउनु भएको छ। चुनावी प्रक्रिया समापनका अवसरमा निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाएको बताउनुभयो। उहाँले निर्वाचनबाट जनताले प्रकट गरेको अभिमतले निर्वाचित जनप्रतिनिधिको काँधमा ठूलो दायित्व रहेको बताउनुभयो। निर्वाचनले लोकतन्त्र सुदृढ कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा पुनः मतदानको अवस्था नआई शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मानक स्थापित भएको बताउनुभयो। निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई सम्वर्धन गरेको बताउनुभयो। सबैको सकारात्मक भूमिकाले सहज जलपान समारोहका कार्यवाहक प्रमुख निर्वाचन जलपान समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निकै कठिन परिस्थितिमा जटिलता र व्यवधान बेहोरेर निर्वाचन सम्पन्न गरिएको बताउनुभयो। मतदान को उत्साह, लोकतन्त्र प्रतिको आस्था गोर्खापत्र दैनिककै खबर रहेको छ। साथै यसै पृष्ठमा शपथ गराएका ज्येष्ठ सदस्यहरूको नामावली र सोसँग सम्बन्धित समाचार पनि प्रस्तुत गरिएको छ, प्रकाशित गरिएको छ, जसमा ज्येष्ठ नागरिकका रूपमा यसअघि सूर्यबहादुर थापाले शपथ ग्रहण गराएको विषय उल्लेख गरिएको छ। पशुपति शमशेर जवराले शपथ गराउनु भएको छ। त्यसै गरी बलबहादुर राईले ज्येष्ठ सदस्यका रूपमा नवनिर्वाचित सांसदहरूलाई तत्कालीन समयमा शपथ ग्रहण गराएको विषयलाई उल्लेख गरिएको छ। कुलबहादुर गुरूङले शपथ ग्रहण गराएको विषयलाई उल्लेख गरिएको छ। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य अर्जुन नरसिंह केसीले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको सदस्यको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई बुधबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच शपथ ग्रहण गराउनु भएको हो। निर्वाचित ज्येष्ठ सदस्यको सूचीलाई समेत यहाँ उल्लेख गरिएको छ, जसमा 2015 सालदेखि 82 सालसम्मका संसदमा निर्वाचित ज्येष्ठ सदस्यहरूको उमेर र नाम उल्लेख गरिएको छ। पहिलो आम निर्वाचन 2015 गिरिप्रसाद बुढा थोकी निर्वाचित हुनुभएको थियो। 2048 सालमा खलिल मिया 74 वर्षीय हुनुहुन्थ्यो। त्यसै गरी 51 बल बहादुर राई 72 वर्षीय हुनुहुन्थ्यो। त्यसै गरी 2056 गिरिजा प्रसाद कोइराला 75 वर्षको हुनुहुन्थ्यो। 2064 कुल बहादुर गुरूङ 72 वर्षको हुनुहुन्थ्यो। 2070 सूर्य बहादुर थापा 86 वर्षको हुनुहुन्थ्यो। 2074 महन्त ठाकुर 65 वर्षीय हुनुहुन्थ्यो। 2079 पशुपति शमशेर जबरा 81 वर्षीय हुनुहुन्थ्यो। र अहिलेको निर्वाचनबाट सबैभन्दा ज्येष्ठ सदस्यका रूपमा अर्जुन नरसिंह केसी 78 वर्षको हुनुहुन्छ। उहाँ निर्वाचित भएको प्रसंग गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। बालेन आज दलको नेता, भोलि प्रधानमन्त्री। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा खबर रहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई बिहिबार संसदीय दलको नेता चयन गर्ने र शुक्रबार प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने गरी नयाँ सरकार गठनको अन्तिम तयारी थालेको छ। प्रतिनिधि सभामा 182 सीट सहित झण्डै दुई तिहाई प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार नै अन्य मन्त्रीहरूको पनि शपथ ग्रहण गराउने गरी गृह कार्य गरेको छ। अन्य सदस्यले जस्तै बालेनले बिहिबार दिउँसो 2 बजे सिंहदरबार स्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा शपथ ग्रहण गर्दै हुनुहुन्छ। त्यसपछि अपरान्ह 4 बजे केन्द्रीय समिति बैठक मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रियागत अवरोध हटाउनेछ। बालेन आज दलको नेता, भोलि प्रधानमन्त्री। आजको नयाँ पत्रिका दैनिकले यो खबर प्रकाशित गरेको छ। साथै आजको कान्तिपुर दैनिकले पनि विधानको बाधा अड्काउ फुकाउमा टेकेर शाहलाई संसदीय दलको नेता बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी शीर्षकमा खबर प्रकाशित गरेको छ। संसदीय दलको नेता र प्रधानमन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाहलाई औपचारिक रूपमा अगाडि बढ़ाउने निर्णय लिन रासोपाले केन्द्रीय समिति बैठक बोलाएको प्रसंगलाई आजको कान्तिपुर दैनिकले पनि भित्री पृष्ठमा प्रकाशित गरेको छ। भदौ 23 र 24 गतेका घटना छानबिन गर्न गठित आयोगले बुझाएको प्रतिवेदन हिजो सरकारले सार्वजनिक गरेको छ। यो प्रतिवेदनमा मूलत भदौ 23 घटनामा दोषी देखिएका भनेर केही व्यक्तिलाई उल्लेख गरिएको प्रसंगलाई पनि आज विभिन्न पत्र पत्रिकाले प्रकाशित गरेका छन्, जसमा आजको नेपाल समाचार पत्रले आएको कार्यवाही सिफारिश, ओली लेखकदेखि सुरक्षा कमाण्डरसम्म 10 वर्ष जेल सजाय हुन सक्ने प्रसंग प्रकाशित गरेको छ। त्यसै गरी कान्तिपुर दैनिकले अग्रपृष्ठमा यसै प्रसंगमा 23 भदौको घटनामा दोषी किटान, 24 भदौको विध्वंसमा भने मौन शीर्षकमा खबर प्रकाशित गरेको छ। त्यसै गरी आजको अन्नपूर्ण पोस्ट दैनिकले कार्की आयोगको प्रतिवेदन मीडियाबाट लीक भएपछि सार्वजनिक गर्यो सरकारले शीर्षकमा प्रकाशित गरेको छ। त्यसै गरी नागरिक दैनिकले जेएनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन, भदौ 23 कार्यवाही र 24 उन्मुक्ति शीर्षकमा अग्रपृष्ठमा मुख्य समाचार प्रकाशित गरेको छ। त्यसै गरी आजको राजधानी दैनिकले 23 भदौको घटनामा प्रधानमन्त्रीदेखि फिल्ड कमाण्डरसम्मलाई कार्यवाही सिफारिश, 24 भदौको विध्वंसमा प्रमाण भेटिएन शीर्षकमा खबर प्रकाशित गरेको छ। यी प्रसंगहरू मध्येबाट कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौ। भदौ 23 घटनामा दोषी किटान, 24 भदौको विध्वंसमा मौन समाचार शीर्षक रहेको छ। 23 भदौको कर्फ्यू जारी हुनु अगावैदेखि 4 घण्टासम्म प्रहरीबाट गोली चलेर हाता हताहती बढ़िरहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले त्यसलाई रोक्न पहल नगरेको निष्कर्ष भदौ 23 र 24 भदौको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले निकालेको छ। फिल्डबाट वास्तविक सुरक्षा स्थितिबारे जानकारी भइरहँदा पनि गोली प्रहार रोकेर वार्ता गर्न आवश्यक पहल नगरेको निष्कर्षसहित आयोगले ओली, लेखक र खापुङलाई मुलुकी फौजदारी संहिताको दफा 181 र 182 बमोजिम कार्यवाही सिफारिश गरेको छ। मुलुकी फौजदारी संहिताको दफा 181मा कसैले लापरवाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने व्यवस्था गरिएको छ। त्यस्तो कसुर गर्ने व्यक्तिलाई 3 देखि 10 वर्षसम्म कैद र 30,000 रूपियाँदेखि 1,00,000 जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ। साथै भदौ 24 घटनाका सन्दर्भमा कान्तिपुर दैनिकले यस समाचारमा भदौ 24 घटनामा प्रमाण नभेटिएको विषयमा प्रतिवेदनमा उल्लेख गरेको विषयलाई पनि प्रकाशित गरेको छ। अन्य कसलाई के कार्यवाही सिफारिश भन्ने विषयमा पनि बुदागत रूपमा समाचारमा प्रस्तुत गरिएको छ। हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, एआईजी सिद्ध विक्रम शाह, डीआईजी ओम बहादुर राहना, एसएसपी विश्व अधिकारी, एसएसपी दीप शमशेर र इन्स्पेक्टर ऋषिराम कडेललाई विभागीय कार्यवाहीको विषय सिफारिश गरिएको विषयलाई उल्लेख गरिएको छ। राष्ट्रपति भवन सुरक्षामा खटिएका नेपाली सेनाका सहायक रथी मनोज कुमार बैदावार, प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालयमा सुरक्षार्थ खटिएका सेनानी गणेश खड्का र संसद भवन परिसरमा खटिएका प्रमुख सेनानी सन्तोष ढुङ्गेललाई विभागीय कार्यवाहीको सिफारिश गरिएको विषयसहित अन्य विषयलाई पनि उल्लेख गरिएको छ। पश्चिम एशिया युद्धको असर पर्यटनमा दोहोरो झड्का, कान्तिपुर दैनिकको अग्रपृष्ठको खबरलाई लिँदैछौ। वसन्तकालीन पर्यटकीय चहलपहल बढ्ने समय ढोकाईमा आइपुगेको छ, तर यसपालि हिमाली पर्यटन क्षेत्रमा उत्साहभन्दा बढ़ी चिन्ता रहेको छ। कारण हो 16 फागुनमा इरानमाथि इजरायल र अमेरिकाले गरेको हमलापछि पश्चिम एशियामा जारी युद्ध र त्यसको असर, जसका कारण पर्यटकको आवागमन वात्तै घटेको मात्र छैन, भइसकेका बुकिङ समेत रद्द भइरहेका छन्। जारी युद्धका कारण पश्चिम एशियाली मुलुक नेपालमा पर्यटक नेपाल जारी युद्धका कारण पश्चिम एशियाली मुलुकका पर्यटक नेपाल आउन सक्ने स्थिति त छैन नै। पश्चिम एशियाको हवाई मार्ग र ट्रान्जिट हुँदै नेपाल आउने अन्य मुलुकका पर्यटक पनि रोकिएका छन्। पश्चिम एशिया युद्धको असर पर्यटनमा दोहोरो झड्का, कान्तिपुर दैनिकमा यो प्रसंग प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड ₹699 देखि ₹1999 प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा बाँकी अन्य प्रसंगहरू। सुशासन मार्गचित्र 2082, वैदेशिक रोजगारीको श्रम स्वीकृति र अध्ययनको एनओसी खारेज गर्न सुझाव, नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। वैदेशिक रोजगारी र अध्ययनमा जानेका लागि अनिवार्य गरिँदै आइएको श्रम स्वीकृति र वैदेशिक अध्ययन अनुमति एनओसी खारेज गर्नुपर्ने सुझाव सरकारद्वारा गठित उच्च स्तरीय समितिले दिएको छ। सरकारले गठन गरेको सुशासन मार्गचित्र गवर्नेन्स ब्लू प्रिन्ट प्रतिवेदनले श्रम स्वीकृति र एनओसीको विद्यमान प्रावधान खारेज गर्नुपर्ने सुझाव सरकारलाई दिएको हो। नयाँ पत्रिका दैनिकको खबर हो यो। वीरमा व्यवहारिसे बिरामीलाई छुट्टै कक्ष आजको नागरिक दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। कुनै समय वीर अस्पतालको आकस्मिक कक्षमा पुगेका बिरामी व्यवहारिसे बिरामीले औषधि मात्र पाउँथे। उपचार कुर्दा कुर्दै चिसोको कारण कति बिरामीको उक्त कक्षमै मृत्यु हुन्थ्यो। अहिले भने व्यवहारिसे बिरामीका लागि छुट्टै व्यवस्था भइसकेको छ। हालै विस्तार गरिएको आकस्मिक कक्ष सुधार कार्यक्रमसँगै व्यवहारिसे बिरामीका लागि थप व्यवस्था गरिएको हो। नागरिक दैनिकको खबर हो यो। आर्थिक संकटको भयले शेयर बेच्दै मेटा अमेजन लगायतका ठूला लगानीकर्ता। आजको कान्तिपुर दैनिकको अर्थ पृष्ठमा खबर रहेको छ। इरान युद्धको एक महिना पुग्न लाग्दा विश्व अर्थतन्त्रमा आउन सक्ने सम्भावित मन्दीबारे प्रविधि क्षेत्र सशंकित बनेको देखिन्छ। एक म्यागजिनका अनुसार पछिल्ला विश्लेषणमा सार्वजनिक भएका आन्तरिक कारोबार सम्बन्धी विवरण र क्रिप्टो बजारका गतिविधिले विश्वका प्रभावशाली प्रविधि उद्यमी र लगानीकर्ताहरूले चुपचाप आफ्नो लगानी घटाइरहेको उल्लेख गरिएको छ। बजारमा जोखिम बढ़दै जाँदा सिलिकन भ्यालीका अगुवादेखि अफसोर क्रिप्टो वालेटका ठूला शेयरधनीहरू नगदमा फर्किरहेका छन्। सार्वजनिक रूपमा भने उनीहरूले अहिले बजार कमजोर देखिए पनि दीर्घकालीनमा माग बढ़छ, यो अस्थायी समस्या हो भन्ने खालका आशावादी अभिव्यक्ति दिइरहेको पाइन्छ। बजार सूचकांकको चमकभित्र वित्तीय अस्थिरता मडारिन थालेको बारे बजार विश्लेषकहरूले भने सचेत गराएका छन्। आर्थिक संकटको भयले शेयर बेच्दै मेटा अमेजन लगायतका ठूला कम्पनीका ठूला लगानीकर्ता। आजको कान्तिपुर दैनिकको अर्थ पृष्ठमा खबर रहेको छ। ऊर्जा संकटसँग जुझ्दै दक्षिण एसियाली देश कारोबार दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। पछिल्ला 26 दिन 16 फागुनदेखि मध्य पूर्वमा युद्ध जारी छ। मूलत अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरिरहेका छन्। इरानले पनि इजरायल र अमेरिकी सैनिक क्याम्प रहेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। यही कारण इन्धन व्यवस्थापनमा संकट बढ़दो छ। प्राप्त भएको इन्धनको मूल्य आकाशिएको छ। यसको असर संसारभर देखिँदैछ। यस्तो कठिन अवस्थालाई व्यवस्थापन गर्न देशहरूले ऊर्जा संकटकाल घोषणा पनि गरिरहेका छन्। ऊर्जा संकटका कारण दक्षिण एसियाली देशहरू पनि अछुतो छैनन्। संकट बढ़दै जाँदा त्यसको प्रभाव घटाउन विभिन्न योजनाहरू पनि ल्याइएका छन्। ऊर्जा संकटसँग जुझ्दै दक्षिण एसियाली देश कारोबार दैनिकको खबर हो यो। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् नमस्कार।